तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
श्रोतावृन्द, एसबीएस नेपालीमा अब पालो भएको छ नेपाल संवाददाता प्रयास दुलालबाट गत 7 दिनका नेपालका प्रमुख घटनाबारे जानकारी लिने।
नेपाल सरकारले लामो समयदेखि आयोजना गर्ने भन्दै आएको सगरमाथा संवाद यस साता संघीय राजधानीमा सम्पन्न भयो। हिमालदेखि टापुसम्मले सामना गरिरहेको जलवायु परिवर्तनका चुनौतीसँग जुझ्न 25 बुँदे कल फर एक्सन घोषणा पत्र जारी गर्दै उक्त 3 दिने सम्मेलन आइतबार सम्पन्न भएको हो। सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री आर्जु देवा राणाले भनिन्,
Forum has clearly stressed that the mountain agenda should be collectively promoted by all stakeholders together with the island countries and supported by the international community at all global and regional forums. This sambad has shown that dialogue can cross borders, geographies, generations and disciplines.
जलवायु परिवर्तनको चुनौती बारे विश्वको ध्यान आकर्षण गर्ने र त्यसका समाधानका लागि संवाद गर्ने अन्तर्राष्ट्रिय मञ्च नेपाललाई बनाउने उद्देश्यका साथै 3 दिने सम्मेलन आयोजना गरिएको अधिकारीहरूले जनाएका छन्। संवाद सम्मेलनमा 12 देशका मन्त्री स्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको सरकारले जनाएको छ। द्वन्द पीडित समुदायले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्ति प्रति आपत्ति जनाएका छन्। बुधबार बसेको मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग पदाधिकारीहरू नियुक्त गरेको थियो। शुक्रबार एक पत्रकार सम्मेलन गर्दै द्वन्द पीडितहरूका विभिन्न समूहहरूले उक्त प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै 7 बुँदे धारणा सार्वजनिक गरे। द्वन्द पीडितहरूसँग परामर्श नगरिएको र अपारदर्शी ढङ्गमा दलीय भागबण्डामा पदाधिकारी नोट गरिएको उनीहरूले बताए। कार्यक्रममा बोल्दै एक द्वन्द पीडित सृजना श्रेष्ठले भनिन्,
हामीले सरकारबाट निगा खोजेको होइनन्, कर्मकाण्डीय अपमानजनक र यान्त्रिक मेलमिलाप पनि होइन। हामी आम द्वन्द पीडितले खोजेको संक्रमणकालीन न्यायको सम्मानजनक र दिगो समाधान हो भन्ने कुरा पुनः स्पष्ट गर्न चाहन्छौ।
सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले आवेदन दिएका 110 जना मध्ये छानेर 34 जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राष्ट्र ब्याङ्कको गभर्नर नियुक्तिमा चलखेल भएको आरोप लगाएको छ। राष्ट्र ब्याङ्क लामो समयसम्म गभर्नर विहीन हुँदा पनि सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा यस्ता टिप्पणी विपक्षी दलहरूले गर्न थालेका छन्। सामान्यतया पद रिक्त हुनु 1 महिना अघि गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत 24 गते सकिएको हो, तर पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। 2 ठूला दल मिलेर बनेको सरकारमा गभर्नर नेपाली काङ्ग्रेसको भागमा भएको चर्चा चलेको छ। संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले 2-4 दिनभित्र नयाँ गभर्नर नियुक्ति हुने दावी गरेका छन्। गभर्नर नियुक्ति बारे संचार कर्मीहरूको प्रश्नको उत्तरमा उनले सिफारिस समिति नै 2 पटक गठन गर्न परेकाले समस्या परेको बताए।
सबै डिभङ चाहिँ तपाईँको समितिको सदस्यहरूले काम राजीनामा दिने परिस्थिति बने हुनाले 3 सदस्यीय सिफारिस समिति गठन भएको छ। अब चाहिँ तलमाथि नभइकन 2-4 दिनभित्र हामीले नयाँ गभर्नर पाउँछौँ भन्ने हामीले आशा दिएका छौँ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेखेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई 1 लाख रुपियाँ धरोटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। विष्टले अनधिकृत रूपमा पत्र लेख्दै चौधरीलाई पक्राउ गरेर दिल्ली बजार कारागार चलान गर्न भनेका थिए। उक्त पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर कारागार लगेको थियो। सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति निर्माणमा योगदान पुर्याएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई पुरस्कृत गरेको छ। हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने सिलसिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि 100% चेतावनी जन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था सम्बन्धी निर्णय गरेका थिए। सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य संगठनले असाधारण योगदान भन्दै पुरस्कृत गरेको हो। क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उक्त जानकारी उनले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेले आफ्नो निर्णय क्रिकेट र नेपाली राष्ट्रिय टोलीबाट टाढिनु नभई व्यक्तिगत र व्यावसायिक विकासको लागि भएको लेखेका छन्। साथै उक्त निर्णय सोच विचार गरेर गरेको पनि उनले आफ्नो स्टेटसमा लेखेका छन्। लामिछाने केन्द्रीय सम्झौता अन्तर्गत समूह एमा समावेश थिए र क्यानबाट मासिक 1,00,000 रुपियाँ प्राप्त गर्दै आएका थिए। राष्ट्रिय टोली प्रतिको आफ्नो निष्ठा र क्रिकेट प्रतिको प्रेम कहिले कम नहुने र नेपालका लागि समर्पित भएर खेलिरहने उनले स्टेटसमा लेखेका छन्। नेपाली महिला क्रिकेट टोलीले सोमबार इतिहास रच्दै पहिलो पटक आइसिसी T20 विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित पारेको छ। आइसिसी T20 महिला विश्वकप एसिया छनौट अन्तर्गत सुपर 3 पहिलो खेलमा नेपालले सोमबार UAE 5 पराजित गर्दै ग्लोबल क्वालिफायर्समा प्रवेश गरेको हो। जितका लागि नेपालले 115 लक्ष्य पाएको थियो, जुन कप्तान इन्दु वर्माको अभिजित 34 सहयोगमा नेपालले 19.3 बलमा 5 क्षतिमा पूरा गर्यो। नेपालका लागि बॉलिङ तर्फ मनिषा उपाध्यायले 4 20 दिएर 4 लिए। सुपर 3 नेपाल सँगै UAE र हङकङ रहेका छन्। SBS नेपालीको लागि प्रयास दुलाल काठमाडौँ।
र नेपाल संवाददाता प्रयास दुलालबाट सुनिहाल्नु भयो गत 7 नेपालका प्रमुख घटनाहरू संकलित गरिएको प्रमुख घटनाहरूको यो रिपोर्ट र यसलाई पनि तपाईँले पडकास्टको रूपमा सुन्नका लागि हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा आफ्नो फोनमा SBS अडियो एपलाई निशुल्क डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यो सँगै अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको। ब्रेकपछि हामीसँग अन्य विभिन्न विषयवस्तुहरू बाँकी नै छन्, रमाइला कुराकानीहरू पनि बाँकी छन्। सुन्दै गर्नुहोस् SBS साउथ एसियनको यो नेपाली कार्यक्रम।
SBS Radio.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? Apple Podcast, Google Podcast, Spotify मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।